कार्यक्रम बदलिन्दो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिन्दो नेपाल उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी पर्वतीय क्षेत्रका वन्यजन्तु तथा पंक्षीहरूको संरक्षणका लागि ढोरपाटन शिकार आरक्षमा भइरहेका प्रयास र ढोरपाटनमा हुने शिकारको बारेमा चर्चा गर्छौं। आज हामीसँग ढोरपाटन शिकार आरक्षका प्राविधिक खडदार सागर सुवेदी हुनुहुन्छ। रूकुम, बागलुङ र म्याग्दीका केही भागमा ढोरपाटन शिकार आरक्ष फैलिएको छ। ढोरपाटन आरक्षमा 32 प्रजातिका स्तनधारी जनावर पाइन्छन्। प्रमुख जनावरमा नाउर, झारल, थार र हिमाली भालु हुन्। ढोरपाटनमा दुर्लभ तथा संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चीर लगायतका 164 प्रजातिका चराहरू पनि पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भनेर ढोरपाटन क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो। आरक्षलाई सुन्दह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तीबाङ र घुस्तुङ गरी 7 ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। ढोरपाटनमा अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ। यस वर्ष कोरोना महामारीले सबै क्षेत्रमा असर गर्यो। ढोरपाटनमा हुने शिकारको अवस्था चाहिँ कस्तो रह्यो त? यही प्रसंगबाट ढोरपाटन शिकार आरक्षका प्राविधिक खरिदार सागर सुवेदीसँग कुराकानी सुरु गरौं।
विशेष त यो आर्थिक वर्ष 2077-78 को लागि निर्धारित कोटा अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट जारी सूचना अनुसार एकजना मात्रै विदेशी पाहुनाले शिकार अनुमतिका लागि निवेदन दिएको र उक्त एकजनाले मात्र चाहिँ यस वर्ष एउटा नाउर र एउटा झारल मात्र शिकार गरेको अवस्था
छ। शिकारको व्यवस्था चाहिँ कस्तो छ त्यहाँ? कसले शिकार गर्न पाउने अथवा कसरी गर्न पाउने?
शिकारको व्यवस्थापन सम्बन्धमा कुरा गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष कार्यालयमा प्रत्येक 5-5 वर्षको अन्तरालमा नाउर र झारलको कोटा निर्धारणको लागि गणना गर्छ। अहिले चालु आर्थिक वर्षको लागि हेर्दा नाउर प्रतिवर्ष 20 वटा र झारल चाहिँ प्रतिवर्ष 11 वटा छ। यसलाई पहिलो सिजन र दोस्रो सिजन दुई सिजन गरी बाँडिएको अवस्था छ। असोज कार्तिकको सिजन र चैत वैशाखको सिजन, यसमा चाहिँ 10 वटा नाउर पहिलो सिजन र 10 वटा नाउर चाहिँ पहिलो सिजन गरेर हुन्छ भने झारलको सन्दर्भमा पहिलो सिजनमा 6 वटा भयो भने दोस्रो सिजनमा 5 वटा, पहिलो सिजनमा 5 वटा भयो भने दोस्रो सिजनमा 6 वटा चाहिँ गरी कोटा वार्षिक रूपमा निर्माण गरिएको छ। र यसको व्यवस्थापनलाई हेर्दा शिकार अनुमतिलाई हेर्दा विशेष त ब्रिडिङ सिस्टमबाट नै जान्छ। ब्रिडिङमा हामी भदौको पहिलो हप्ताभित्रमा चाहिँ ब्रिडिङ सूचना प्रकाशित भइसक्छ र भदौमा प्रकाशित सूचनाका आधारमा जसले पनि कम्पनी मार्फत आफ्नो चाहिँ निवेदन ब्रिड गर्न सक्छ र ब्रिडिङका आधारमा चाहिँ राजस्व सबभन्दा बढी बल्क ओभरको जसले गर्छ त्यसैका आधारमा चाहिँ हामी शिकारको लागि अनुमति दिन्छ।
त्यसमा न्यूनतम यति भन्ने हुन्छ कि जसले बढी राजस्व दिन्छ त्यो अनुसारले चाहिँ गरिन्छ?
बढी बढाउ सिस्टमबाट भनौँ न, गोप्य बढी बढाउ सिस्टमबाट हुन्छ। कोटा अनुसारको शिकारी नपरेको अवस्थामा त न्यूनतम जाने भयो, न्यूनतम $5,000 हिसाबले गर्दा लगभग लगभग न्यूनतम जाँदा 1,90,000-91,000 चाहिँ नाउरको लागि जान्छ भने 1,60,000-62,000 झारलको लागि न्यूनतम बल्क ओभर गर्ने गरेका छन्। तर हाम्रो अहिले चाहिँ ब्रिडिङै सिस्टमबाट हुँदा सबभन्दा बढी बल्क ओभर बल जसले गर्छ त्यही प्रथमता आधारमा उसले टोकिएका रोजिएको बलकमा शिकार खेल्न पाउँछ।
यसपालि त एकजनाको मात्रै पर्यो भन्नुभयो होइन, उहाँले नै गर्नुभयो, तर अघिल्लो वर्षहरूमा चाहिँ बढीमा कतिसम्म बल्क ओभर गरेको तथ्याङ्क छ?
गत आबलाई हेर्दा गत आब चाहिँ कोभिडको कारणले हामीसँग दोस्रो सिजनको हटिङ भएन। त्योभन्दा अघिल्लो सिजनमा आर्थिक वर्ष 75-76 हेर्दाखेरि सबैभन्दा अधिकतम राजस्व प्रति गोटा 13,20,000 दरले एउटा नाउरको परेको छ र 13,15,000 दरले एउटा झारलको चाहिँ अधिकतम मूल्य गएको अवस्था देखिन्छ भने न्यूनतम मूल्य हेर्दा 1,91,000 र 1,61,000 चाहिँ झारलको गएको देखिन्छ।
शिकार चाहिँ कस कसले गर्न पाउँछन्? विदेशी, नेपाली अर्थात् भनेको जसले पनि कम्पनी मार्फत आउँदा पाउने हो?
त्यसमा नेपाली, विदेशी जुन कुनै मुलुकले पनि शिकार अनुमति लिन सक्छ र त्यसका लागि चाहिँ हामीसँग 4 किसिमको शिकार अनुमति पत्र हुन्छ। 4 किसिमको शिकार अनुमति मध्ये नाउर र झारलको चाहिँ हामी विभागबाट नै अनुमति लिएर शिकार गर्ने प्रचलन छ। यसले गर्दा विदेशी, नेपाली जो कोहीले पनि म इच्छुक छु, म शिकार गर्न चाहन्छु भन्यो भने प्रक्रिया सूचना विभागले प्रकाशन गरेको सूचनाको हर्डम्याटभित्र जसले पनि निवेदन गर्न सक्छ र उसले चाहिँ जसले बढी बल प्रबल गर्छ सोही बल प्रबल गर्नेले मात्रै तपाईँको पाउने हुँदाखेरि नेपालीले पनि पाउन सक्छ, विदेशीले पनि पाउन सक्छ।
नेपालीहरू आउने चाहिँ कतिको चलन छ त्यहाँ, कि शिकारीहरू प्राय विदेशी नै हुन्छन्?
प्रायः चाहिँ अहिले नेपाली त्यसरी शिकार गर्नको लागि नाउरो झारलको शिकार भन्नु गएको असम रेकर्डमा देखिएको छैन। अहिलेसम्म हेर्दा झन्डै झन्डै चौथो गणना सकिसकेको छ हाम्रो, चौथो गणनासम्मको कोटा निर्धारणलाई हेर्दा 60-65 यता हेऱ्यौँ भने अझसम्म नेपालीले अनुमति पत्र लिएर शिकार गरेको अवस्था देखिँदैन। विशेष गरी अमेरिकन मुलुक र युरोपियन मुलुकको नै बढी शिकार खेल्न आएको छ।
तपाईँले त्यो चार किसिमको शिकारको व्यवस्था भन्नुभयो, त्यसमा चाहिँ कस्ता कस्ता किसिम पर्छन्?
चार किसिमको शिकार अनुमति पत्रमा चाहिँ अब एउटा त विशेष गरी विशेष शिकार अनुमति पत्र भन्ने हुन्छ, त्यो माथि नै बाटो देख्छ, अनि पूरक शिकार अनुमति पत्र, जिल्ला शिकार अनुमति पत्र हुन्छ। जिल्ला शिकार अनुमति पत्र सम्बन्धित जिल्ला वा आरक्षित क्षेत्रले दिन सक्ने व्यवस्था भए तापनि त्यसको लागि साना प्रजाति जस्तो बँदेललाई, कालिज प्रजातिलाई हामी जिल्ला शिकार अनुमति पत्रले दिन्छ, त्यो भनेको पंक्षी शिकार अनुमति पत्र पनि हो भने अन्य शिकारको हकमा चाहिँ विभागले दिन्छ। पूरक शिकारको अनुमति पत्रको हकमा भने कहिले कहिले के हुन्छ भने 14 दिनको लागि चाहिँ शिकार अनुमति लिएको हुन्छ र 14 दिनमा उसले शिकार गर्न नसकेर फेरि चाहिँ तपाईँको मैले म्याप थप्छु भन्यो भने त्यसलाई चाहिँ पूरकको मात्रै समयसीमा थपिदिने प्रावधान छ। यो अवस्थालाई चाहिँ विभागले उसको अनुमति आधारमा निश्चित समय अवधि उसले चाहिँ एक दिन लाग्छ, एक दिनको लागि मात्रै भनेर ठग्न पाउँदैन, न्यूनतम एक हप्ता हुन्छ। एक दिनको लागि अनुमति पायो भने एक हप्ताको चाहिँ शिकारको द्रास जस्तो तिरेर मात्रै समय सीमा थप गर्न पाउने व्यवस्था छ।
झारल र नाउर बाहेकको अरू शिकारको लागि चाहिँ कतिको आउँछन् शिकारीहरू?
विशेष गरी नाउ र झारलकै लागि हो र नाउ र झारलको शिकार अनुमति प्राप्त गरेको व्यक्तिले भन्डेल, रतुवा मृग र काली तीन प्रजाति बोनसको रूपमा शिकार गर्न पाउने व्यवस्था छ र उसले चाहिँ माग गरेको अवस्थामा यी वन्य जन्तुहरू एउटा नाउ र एउटा झारलको शिकार अनुमति प्राप्त गरेमा एउटा रतुवा, दुईवटा बन्डेल, दसवटा काली प्रजाति उसले शिकार गर्नको लागि बोनसको स्वरूप दिने व्यवस्था गरिएको छ।
शिकारबाट ढोरपाटनबाट चाहिँ वार्षिक सरदर कति आमदानी हुन्छ? जस्तो यसपालि त कोरोनाले प्रभावित भयो, अघिल्लो वर्ष हेर्दा सरदर चाहिँ कति जति आमदानी हुने गरेको छ?
सरदर दुई सिजन गर्दा 5-6 करोड शिकार अनुमतिबाट ढोरपाटन शिकार आरक्षणमा आमदानी गर्छ। जस्तो अब अधिकतम मूल्य 13-14 लाख पुगेको खण्डमा त्यति पुग्न जान्छ भने अब न्यूनतम अब 1,60,000 1,70,000 दरले गयो भने राष्ट्र कमी हुन्छ। शिकार सँगसँगै जोड्दा पर्यटन पनि जोडिन्छ त्यहाँनिर, आन्तरिक तथा बाह्य पर्यटकहरू शिकारको लागि चाहिँ संलग्न हुने जुन टिम शिकार कम्पनीमा छ त्यसबाट प्रवेश दर्शुर लगायतले गर्दा क्याम्पिङ, हेलिकप्टर ल्यान्डिङ चार्ज गर्दाखेरि उहाँको चाहिँ त्योले गर्दा पनि समग्र त्यो वन क्षेत्रको आयमै जोडिन्छ, हन्टिङकै आयमा जोडिने हुँदाखेरि लगभग ढोरपाटन शिकारहरूसँग राम्रै आमदानी।
एकजना शिकारीले चाहिँ राजस्व बाहेक चाहिँ औसतमा कति जति खर्च गर्ने गरेका छन्?
एउटा नाउ र एउटा झारल बेसी हिसाबले शिकार खेल्न आयो भने दुई थरी हेर्ने गरिन्छ, दुई थरीले चाहिँ खर्च गरिन्छ। एक थरी सोच दिने हिसाबले चाहिँ आउने शिकारीहरू जसले चाहिँ हेलिकप्टरबाटै शिकार सम्बन्ध जाने अनि शिकारबाट पनि उनीहरूले भेहिकल प्रयोग गरे, घोडा प्रयोग गरेर पनि शिकार गरेको पाइन्छ। नजिक नजिकका बलक जस्तो फागुने बलकहरू सुर्तीबाङ बलकमा, हाम्रो बुस्तुङ बलक, बासे बलक, हामीसँग 7-8 बलक शिकार खेल्नको लागि छुट्याइएको छ। यी बलकमा जाने कतिपय विदेशी पाहुनाहरूले हेलिकप्टर प्रयोग गरेको पाइन्छ। उहाँहरूलाई हेलिकप्टर प्रयोग गर्दा आवत जावत ल्यान्डिङ खर्च, टोटर खर्च त्यो अनि त्यसपछि जाँदा उहाँको चाहिँ जाने जति पनि सहभागी हुन्छ उनीहरूलाई चाहिँ छुट्टै बोनसको व्यवस्था पनि गरेको अवस्था छ। यसले समग्र हेर्दा एउटा नाउर मात्र शिकार खेल्न आउने विदेशीले 30-40 लाख नेपालीसँग खर्च गरेको पाउँछ भने
एउटा नाउर शिकार गर्नको लागि 30-40 लाख भने चाहिँ एकदमै शौकिन खालका शिकारीहरू मात्रै आउने रहेछन् होइन त्यहाँ चाहिँ?
हजुर, विशेष हेर्दा मैले विगत 4-5 वर्षको अनुभवलाई लिँदाखेरि पूर्व आर्मीका चिफ, उच्च धनाढ्य व्यक्तिहरू, परिवारका व्यक्तिहरू आउने प्रयास चाहिँ त्यसरी देखिएको अवस्था छ र उच्च शिकारीहरू, पेसेवर शिकारीहरू, यो विशेष ट्रोफी हन्टर पनि भन्छ तिनीहरूलाई, ट्रफीको लागि चाहिँ हन्टिङ गर्ने बेला महोत्सवहरू विदेशमा हुने शौकिन आफ्नो सोख देखाउने र कसले ठुला चाहिँ सिंह भएका चाहिँ जनावरको शिकार गर्न सक्छ त्यसको मेला लाग्दो रहेछ देशमा। पर्यटनका आउने हुँदा विशेष गरी उनीहरू प्रायः ठुलो धनाढ्य परिवारको पनि शिकारमा आइरहेको देख्छ।
ढोरपाटन शिकार क्षेत्र चाहिँ विश्वमा पनि एकदम चर्चित छ क्यारे होइन?
हजुर सर, अब शिकार लगायत तपाईँको पर्यापर्यटनको दृष्टिकोणले हेर्दाखेरि एकदम रमणीय र सम्भावना बोकेको क्षेत्र हो। अहिले कोही तथ्याङ्क हेर्दा कोभिडको जुन बन्दा लकडाउन बन्दाबन्दी खुलेको अवस्थामा झन्डै आन्तरिक पर्यटक लिएर पर डे 500 देखि 700 सम्म पर्यटकहरू बिग्रिएको देखिन्छ। आन्तरिक पर्यटकको रूपमा हेर्दा, स्वदेशी पर्यटकको रूपमा हेर्दा झोरपाटन क्षेत्र एउटा धार्मिक दृष्टिकोणले पनि परिचित छ। वर्षको दुई सिजन बौद्ध जयन्ती र जनै पूर्णिमामा विशेष मेला लाग्छ। त्यहाँ मागेको चिज पाइन्छ भन्ने हिसाबले भेडाको छानले पूजा गर्ने चलन छ। त्यो धार्मिक तथा पर्यटकीय क्षेत्रले एउटा सम्भावना बोकेको क्षेत्र हो भने अर्को नेपाल सरकारले जलाशयुक्त हाइड्रो पावर निर्माणको लागि जुन प्रस्ताव गरेको छ त्यसले गर्दा पनि त्यो चाहिँ एकदम महत्वपूर्ण क्षेत्रको रूपमा पनि
गएको छ। शिकार कार्यबाट चाहिँ त्यहाँको पर्यटन प्रवर्धनमा कतिको भूमिका खेलेको पाउनुहुन्छ तपाईँ त्यहाँ?
त्यस्तो अहिले बिस्तारै त्यहाँ चाहिँ व्यावसायिक हिसाबले अगाडि बढ्नुपर्छ भन्ने जनतामा चाहिँ चेतनाको स्तर वृद्धि भएको छ। पहिला उहाँहरू चाहिँ विकासबाट टोटल्ली वञ्चित, शिक्षाबाट टोटल्ली वञ्चित, उहाँहरू चाहिँ शिक्षा संसार पहुँचबाट एकदम टाढा हुनुहुन्छ। बिस्तारै बिस्तारै अहिले चाहिँ नेपाली सेना दर्पण शिकार आरक्षको सुरक्षा तपाईँ नेपाली सेनाको क्याम्प बसिसकेपछि, कुलमा बसिसकेपछि भौतिक पूर्वाधार निर्माण, बाटोघाटोको कुराहरूदेखि शिक्षाका कुराहरूमा धेरै स्वास्थ्यका कुराहरू कतिपय चाहिँ नजिक स्वास्थ्य सुविधा नभएको हुनाले दर्पण शिकार आरक्षमा तैनात गरेको गुल्मले स्थानीय जनताको चाहिँ स्वास्थ्य उपचारमा चाहिँ सहयोग गरिरहेको अवस्थाले गर्दा जनता र आरक्षबीच, जनता र चाहिँ आरक्षमा तैनात गरेको सुरक्षाकर्मी बिचको सम्बन्ध कमजोर हुनाले उनीहरू बिस्तारै हामी चेतना स्तरमा वृद्धि गर्दैछौँ। समुदाय स्तरमा त्यो चेतनामूलक कार्यक्रम, जनचेतनामूलक कार्यक्रममा सञ्चालन गरिरहेका छौँ। र अहिले हेर्दा होमस्टे, अहिले पहाडथार होमस्टे भन्ने एउटा चाहिँ होमस्टे हामी सञ्चालनमा छौँ, हामी चाहिँ सपोर्टबाट सञ्चालन गर्छौँ। त्यसले गर्दा बाहिरबाट जाने पाहुनाहरूलाई चाहिँ एकदम सपोर्ट पुगिरहेको छ, लजिस्टिक सपोर्ट भनौँ न, बस्ने खानेकुना सुविधा भएको छ भने अर्को सामुदायिक होटेल जुन झोरपाटन शिकार आर्थिक कार्यालयले वार्षिक रूपमा राजस्व तिर्ने गरी सञ्चालित छ, नेपाल सरकारले राजस्व तिर्ने गरी त्यो झोरपाटन सामुदायिक रेस्टुरेन्ट, झोरपाटन भ्याली लगायत चाहिँ होटेल व्यवसायहरू पनि अलिक सञ्चालन भएको हुनाले टाढा जाने पर्यटकहरूलाई चाहिँ एकदम सपोर्ट पुगेको छ। अब झोरपाटन हेर्ने लायकको ठाउँ छ भनेर चाहिँ प्रचार प्रसार भइरहेको अवस्था र झोरपाटनलाई मात्र जोडेर भन्दा पनि झोरपाटनसँगै झोरपाटन आरक्षकै एरियाभित्र पनि जलजला भन्ने ठाउँ छ। जलजला भने यति मनोमोहक ठाउँ छ, हिमालयदेखि लिएर समग्र भूभागहरू सबै देखिने त्यो ठाउँ भएको हुनाले पनि अहिले बिचारै बिचारै त्यहाँ पर्यटक पूर्वाधार, बाटोघाटोका कुराहरू, ट्रेकिङ रुटका कुराहरू चाहिँ भन्दैछ।
नाउर गणनाको कुरा गरौँ, यो आर्थिक वर्ष, चालु आर्थिक वर्षमा चाहिँ नाउर गणना गर्ने योजना थियो, त्यहाँ कोरोना महामारीले रोकियो भन्ने कुरा छ, अब कहिले हुन्छ त्यो नाउर गणना चाहिँ?
अब प्रत्येक 5-5 वर्षमा नाउर झारल गणना गर्नु पर्यो। यो आर्थिक वर्षमा हामी नाउर र झारल दुवै काउन्टिङ गर्ने योजनामा छ। कोरोनाको विशेष महामारी कारणले हामीले मङ्सिर असोज कार्तिकको सिजनमा काउन्टिङ गर्न सकेनौँ। विशेष रूपमा चाहिँ झारल र नाउर काउन्टिङको लागि असोज मङ्सिर सिजन भनेको एकदमै उपयुक्त सिजन हो र पछिल्लो यो बर्खाको सिजनमा झाडीहरू पलाउने अनि त्यसपछि घर बालुवा जनावर जनावरहरू बाख्रा भेडा पनि चरन्त क्षेत्रमा रूपमा उपलब्ध भेटिए लाने हुनाले काउन्टिङमा एकदम लागि असहज हुने हुँदा अब गत आर्थिक वर्ष, आगामी आर्थिक वर्ष 78-79 को लागि चाहिँ हामी प्रस्ताव गरेका छौँ 78-79 नाउर गणना हुन्छ।
5-5 वर्षमा गरिने त्यो गणनामा चाहिँ नाउर झारल बाहेक अरू जनावर पनि गणना हुन्छ कि दुईटाको मात्रै हो?
होइन, नाउर र झारल विशेष गरेर नाउर र झारलकै लागि भनेर शिकारको लागि विशेष अनुमति गरिन्छ। सो हुँदाखेरि हामी नाउर र झारल स्पेसल रूपमा चाहिँ हामी गणना काउन्टिङ गर्छौँ, त्यही काउन्टिङका आधारमा कोटा निर्धारण
भनेको नाउर झारल गणना हुन्छ र कति सङ्ख्यामा छ त्यो अनुसारले कोटा निर्धारण हुन्छ शिकारको लागि।
त्यसमा चाहिँ भालेको सङ्ख्या कति छ, हामी पोथीलाई पोथी भाले बच्चा सबै चाहिँ हामी काउन्ट गर्छौँ, त्यो मध्ये भालेको सङ्ख्या कति छ, नाउर झारल भालेको सङ्ख्या कति छ, भालेको सङ्ख्याका आधारमा चाहिँ कोटा निर्धारण।
शिकार चाहिँ भाले मात्रै गर्न पाउने हो?
शिकारको लागि भालेलाई मात्र अनुमति छ। शिकार गर्दा पनि विभिन्न किसिमका नियमहरू छ, शिकारका नियमहरू, तपाईँको सूर्यअस्त पछि र सूर्योदय पूर्व चाहिँ शिकार गर्न पाउँदैन, तपाईँको पानी खाँदै गरेको जङ्गली जनावरलाई शिकार गर्न पाउँदैन, अनि भाले लागिरहेको अवस्थामा चाहिँ शिकार गर्न पाउँदैन, नुन राखेर अथवा उस्तै जङ्गली जनावरको आवाज निकालेर शिकार गर्न पाउँदैन। यी हामी विभिन्न शिकारको लागि बन्देज गरेका नियमभित्र परिधिभित्र रहेर भाले मात्रै शिकार गर्ने गर्छ।
त्यो सङ्ख्या गनेर त्यसको चाहिँ कति प्रतिशत अथवा कति धेरै छन् त्यो अनुसारले वार्षिक कोटा निर्धारण हुन्छ होइन? त्यसो गर्दाखेरि
हजुर हजुर, टोटल सङ्ख्या कति छ, नाउरको टोटल सङ्ख्या कति छ, त्यसमा पनि भालेको टोटल सङ्ख्या कति छ, यो भाले वार्षिक रूपमा यतिवटा निकाल्दाखेरि यसमा चाहिँ पारिस्थितिक प्रणालीमा र यसको संख्यामा चाहिँ वृद्धि र विकासमा कुनै पनि असर पर्दैन भन्ने खालको निर्धारण गरिसक्यो कि कोटा तलमाथि हुन सक्छ। यसभन्दा अघिल्लो सिजनमा भनौँ न अघिल्लो गणनामा हेर्दा हामीसँग 29 नावरको संख्या थियो भने अघिल्लो यो अघिल्लो 5 पहिलाको गणनालाई हेर्दा चाहिँ हामीसँग 20 नावरमा हामी सीमित भयौँ। तर अबको गणनामा संख्या बढ्यो भने चाहिँ संख्या बढ्न सक्छ, संख्या घट्यो अथवा भालेको संख्या पोथीको संख्या एकदमै हाई छ तर भालेको संख्या कम छ भने कोटा निर्धारणमा कम हुन्छ।
पोथीको संख्या जति बढी भए पनि शिकारको लागि अनुमति पाउँदैन?
हजुर, पोथीको संख्या जति बढी भए पनि पाउँदैन, किनभने हामी शिकार खेल्नको लागि भाले नै शिकार हुने हुँदा, भाले नाउरै शिकार हुने हुँदा पोथीको काउन्टसँग भन्दा पनि भालेको काउन्ट कति छ, हामीसँग समग्रमा कति छ, कुन बलकमा कति छ भने त हामी निर्धारण गर्छौँ। हामीसँग 7 बलक छ, 7 बलक मध्ये सुर्तेबाङ बलकमा झारल मात्रै शिकार हुन्छ, नाउरको हुँदैन भने बार्से बलकमा नाउरको मात्रै बलक हुन्छ शिकार हुन्छ, झारलको हुँदैन भने बाँकी रहेका 5 बलकमा नाउर झारलको शिकार हुन्छ। हामीसँग 7 बलकमा गुस्टुङ बलक, सुन्दह बलक, फागुने बलक, सेङ र दोगाडी बलकमा हामीसँग 2 जनावरको शिकार गर्ने।
भनेपछि कुन ब्लकमा कतिवटा छन् त्यो अनुसारले ब्लक अनुसार पनि निर्धारण हुन्छ?
हजुर, अहिले कहिले कहीँ कुनै ब्लकमा नाउरको शिकार नहुन सक्छ, कुनै सिजनमा चाहिँ झारलको शिकार नहुन सक्छ, त कुनै सिजनमा चाहिँ एउटा ब्लकमा बढी शिकार पनि हुन सक्छ। हामी त्यसरी चाहिँ निर्धारण गर्छौँ। समग्र लिँदा समग्र ब्लक वाइजको संख्याका आधारमा पनि कति दिने वार्षिक रूपमा त्यो ब्लकबाट शिकार गर्नको लागि त्यसलाई पनि एउटा आधार मानेर हामी शिकारको लागि
अब यस वर्ष त गणना हुन सकेन, अब आगामी वर्षको लागि कोटा निर्धारण के हुन्छ? अघिल्लो सालकै निरन्तरताले हुन्छ अथवा कसरी हुन्छ?
अघिल्लो सालकै निरन्तरताका आधारमा चाहिँ असोजको सिजनमा शिकार कोटा निर्धारण गरिन्छ। विगतको अनुभवलाई हेर्दा पनि अघिल्लो वर्षको लागि शिकार हुन कोटा निर्धारण हुन सक्छ। अब त्यसमा चाहिँ विदेशीको चाहना हुन्छ अथवा विदेशी शिकारीले अनुमति कतिको कोटाको लागि अनुमति माग्छ त्यसमा पनि निर्धारण निर्भर हुने गर्छ। जस्तो 8 मात्रै पर्यो सिकारी भने 8 8 मात्रै नाउरको लागि माग्यो भने 8 जाने हामीसँग 2 छ स्टक हुन्छ। तपाईँको सिकारकै सन्दर्भमा अनुमति पाएर नमारेका रेकर्डहरू पनि छन्, नमारे पनि त्यो मारे सर काउन्टिङ हामीसँग जङ्गली जनावरको स्टक भनौँ न संख्या चाहिँ रहेको हुन्छ। जस्तो मैले सिकार अनुमति लिएँ र म चाहिँ निर्धारित 14 दिनभित्र मैले सिकार गर्न सकिनँ भने त्यो आर्थिक वर्षमा त्यो कोटा त बस्यो नि त, हामी अर्को सिजनमा थपेर दिँदैनौँ। त्यसले गर्दा पनि के हुन्छ भने जङ्गली जनावरहरू चाहिँ रहिरहेको हुन्छ।
त्यसो गर्दा त यसपालि पनि 20 नाउरमा एउटाको मात्रै शिकार भयो भन्नुभयो होइन? 19 त स्टकमा रहेको थियो, अर्को साल जोड्न सकिन्छ कि छैन त्यसलाई चाहिँ?
सकिँदैन, अर्को साल त्यही 20 मात्रै हुन्छ, अघिल्लो सालको 19 मरेन भन्ने हिसाबले हुँदैन। एउटै आर्थिक वर्षको पनि असोजको सिजनमा 10 दियो, त्यसमा चाहिँ 5 मात्रै मार्न सफल भयो, 5 बस्यो भने दोस्रो सिजनमा चाहिँ 20 5 थपेर 25 गरौँ भन्ने चाहिँ हुँदैन। मरे नमरे पनि अर्को हुँदैन, र शिकारीले घाइते बनायो भने पनि त्यो मरे सर मानिन्छ, उसलाई चाहिँ पुनः अर्को चाहिँ शिकार गर्नको लागि।
पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी पर्वतीय क्षेत्रका वन्यजन्तु तथा पंक्षीहरूको संरक्षणका लागि ढोरपाटन शिकार आरक्षमा भइरहेका प्रयास र ढोरपाटनमा हुने शिकारको बारेमा ढोरपाटन शिकार आरक्षका प्राविधिक खरिदार सागर सुवेदीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ पानी र पर्वत विशेष बदलिदो नेपाल कार्यक्रममा। अहिले हामी पर्वतीय क्षेत्रका वन्यजन्तु तथा पंक्षीहरूको संरक्षणका लागि ढोरपाटन शिकार आरक्षमा भइरहेका प्रयास र ढोरपाटनमा हुने शिकारको बारेमा ढोरपाटन शिकार आरक्षका प्राविधिक खरिदार सागर सुवेदीसँग कुराकानी गरिरहेका छौं। शिकार आरक्षले ओगटेको क्षेत्रबारेको जानकारीबाट उहाँसँगको कुराकानी जोडौं।
विशेष त ढोरपाटन शिकार आरक्ष 1325 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालको एक मात्रै शिकार आरक्ष हो। शिकार आरक्ष म्याग्दी, बागलुङ र पूर्वी रुकुम पूर्व 3 फैलिएको छ र 3 हेर्दा 60% भूभाग पूर्वी रुकुम पूर्व जिल्लामा फैलिएको छ, 26% भूभाग बागलुङ जिल्लामा र 14% भूभाग चाहिँ म्याग्दी जिल्लालाई समेटेको छ भने स्थानीय गाउँपालिकालाई हेर्दाखेरि म्याग्दीतर्फ धौलागिरी गाउँपालिकाको भूभाग वार्ड नम्बर 1 र 2 पर्छ। बागलुङ जिल्लालाई हेर्दा निसीखोला गाउँपालिका र धोरपाटन नगरपालिका यो 2 को निसिखोला गाउँपालिकाको 5 नम्बर वडा, झोरपाटन नगरपालिकाको 6, 7, 8, 9 वडा पर्छ भने उता पूर्वी रुकुमको चाहिँ भूमे गाउँपालिकाको केही भूभाग सीमावर्तीमा भूमे गाउँपालिका पर्छ भने पूर्वी रुकुमको उथा उत्तरगङ्गा गाउँपालिकाको 10 नम्बर 11 नम्बर 1, 2, 3, 4, 5, 6 भरी 53 वटा बस्ती झोरपाटन सिकार आरक्षी वरिपरि रह्यो।
यसमा चाहिँ वन्य जन्तुहरूको जस्तो नाउर र झारल बाहेक चाहिँ जीव जन्तु पशु पक्षीहरू चाहिँ मुख्यतया कुन कुन पाइन्छन् यहाँ चाहिँ?
विशेष त हिमाली क्षेत्रमा पाइने तपाईँको हिमाली भालु, रतुवा, रेडपन्ड, मृग, कस्तुरी, हिउँचितुवा लगायत जङ्गली जनावर झोरपाटन सिकार आरक्षी पाइन्छ। पोलार खैरो भालु भनौँ न, हिमाली खैरो भालु, यी प्रजातिहरू पाउँछ।
पर्वतीय संरक्षित वन्यजन्तुहरूको अवस्था त हिमाली क्षेत्रका संरक्षित वन्यजन्तुहरूको अहिलेको अवस्था चाहिँ के छ? त्यहाँ अवस्था सुधार भइरहेको, घट्दै गइरहेको के पाउनुहुन्छ तपाईँले?
झोरपाटन सिकार आरक्षीलाई हेर्दा जङ्गली जनावरमा चोरी सिकारी नभएकै होइन भन्न सकिँदैन। माथिल्लो भूभागमा चाहिँ चोरी सिकारी केही छ भने तल्लो भूभागमा त्यस्तो चोरी सिकारी छैन। पूर्वी रुकुमको भुकाम मैकोट दुले यो क्षेत्रमा चाहिँ केही चोरी सिकारी भए तापनि सङ्ख्यात्मक हिसाबले चाहिँ जङ्गली जनावरमा चाहिँ कमी आएको अवस्था भने छैन। अहिलेलाई हेर्दा संरक्षित जङ्गली जनावर भन्नुहोस् अथवा चाहिँ शिकारकै लागि अनुमति प्राप्त जङ्गली जनावरलाई हेर्दा
हिमाली क्षेत्रका वन्यजन्तुमा यी वन्यजन्तु चाहिँ यहाँ एकदम सुरक्षित हुँदैछन् अथवा संरक्षित भइरहेका छन् भन्ने कुनै वन्यजन्तुहरूलाई भन्नुपर्दा हामीले कुन कुनलाई सम्झन सक्छौँ?
समग्रमा हेर्दा झोरपाटन क्षेत्रमा रेड पान्डाको संख्या बढी नै छ, बँदेलको संख्यामा पनि एकदमै बढिरहेको अवस्था देखिन्छ। हिमाली भालुको संख्या पनि उत्तिकै मात्रामा चाहिँ बढी छ माथिल्लो भेगमा। नाउरको संख्या त भन्नै परेन, नाउर धारलको संख्या पनि राम्रो हिसाबले छ, कस्तुरी मृगको संख्या पनि राम्रो छ झोरपाटन क्षेत्रमा।
संरक्षणका लागि पछिल्लो दिनमा भइरहेका प्रयासहरू चाहिँ के के हुन्?
विशेष त झोरपाटन क्षेत्र सिकार आरक्षीले ओगटेको क्षेत्रमा शिक्षा र स्वास्थ्यको चाहिँ एकदम कमजोर अवस्था हो। हामी विशेष गरी झोरपाटन सिकार आरक्षीले जनचेतनामूलक कार्यक्रम, जङ्गल जोगाउनुपर्छ, वन्यजन्तु जोगाउनुपर्छ, यी भनेको हाम्रा सम्पत्ति हो भन्ने हिसाबले चाहिँ प्रचार प्रचारमा कार्यक्रम, ओरिएन्टेसनका कार्यक्रमहरू समुदाय स्तरमा गरिरहेका छौँ। अहिले पनि हामी बागलुङ म्याग्दीमा ब्युरो बैठक र सुरक्षा निकायहरूसँगको अन्तर्क्रिया बैठक पनि सम्पन्न गरिरहेका छौँ, कसरी वन्यजन्तुहरूको सुरक्षा गर्नुपर्छ र यो क्षेत्रका जङ्गली जनावरको लागि के गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ सुरक्षा चोरी निकासीका कुराहरूलाई जोडेर राख्यौँ। त्यस्तै गरी पूर्वी रुकुममा गएर हामीले चाहिँ मध्यवर्ती क्षेत्र घोषणाका बारेमा पनि त्यहाँका जनसमुदायहरूको चाहना राय बुझ्ने काम गरिरहेका। स्थानीय जनतासँग प्रत्यक्ष जोडिने खालका आयोजनका क्रियाकलापहरू चाहिँ हामीले दिन नसके पनि मध्यवर्ती क्षेत्र घोषणा नभएको हुँदा हामीले समुदायमा जाने प्याकेजका कार्यक्रमहरू लान सकेका छैनौँ। अहिले जनचेतनामूलक कार्यक्रमहरू छन् भने संरक्षणका लागि स्थानीय स्तरमा संरक्षण समितिहरू स्वतस्फूर्त रूपमा गठन गरेका अवस्था पनि छ। पूर्वी रुकुमको माथिल्लो भेगमा हेर्दा कुनैले चाहिँ वन संरक्षण समिति भनेको छ, कुनैले चाहिँ वन्यजन्तु संरक्षण समिति भनेको छ भने जङ्गली जनावरको सुरक्षाको लागि, तिनीहरूको बासस्थानको लागि र उनीहरूको आहार विहारका लागि झोरपाटन सिकार आरक्षीले पानी पोखरी, पानीको अवस्था सुविधा नभएको ठाउँमा पानी पोखरीहरू जुन बर्सातको पानी सङ्कलन गरेर हिउँदका लागि चाहिँ जङ्गली जनावरको लागि खाना सहज हो, पिउनका लागि सहज हो भन्ने हिसाबले पानी पोखरीका कुराहरू, ताल तलैया संरक्षणका कुराहरू माथिल्लो भेगमा आगलाईको जोखिम भएको हुनाले आगलाई नियन्त्रणका लागि अग्निरेखा निर्माणका कुराहरूदेखि लिएर त्यो क्षेत्रमा जाने चोरी सिकार गरेर जाने अथवा जङ्गलमा चाहिँ हिमालय राष्ट्रिय निकुञ्ज एन 2036 अनुसार पनि लागू हुने हुँदा शहरीकरण र गोठ जाने पर्ताल त्यसमा जाने शहरीकरणका लागि जाने लैजाने समुदायहरूलाई पनि ओरिएन्टेसन गरेर जङ्गली जनावर जोगाउनुपर्छ, तिनीहरूको चाहिँ बासस्थानलाई असर गर्नु दिनु हुँदैन, असर पुर्याउनु हुँदैन भन्ने हिसाबले चेतनामूलक कार्यक्रम विशेष सञ्चालन।
अहिले तपाईँले त्यो माथिल्लो केही क्षेत्रहरूमा चाहिँ चोरी सिकारीको पनि समस्या छ केही मात्रामा भन्नुभयो, त्यसलाई चाहिँ कस्तो समस्याको रूपमा हेरिन्छ र त्यसको समाधानको लागि भएका प्रयासहरू चाहिँ के हुन्?
यो वर्षमा जुन लकडाउनको पिरियड भयो, लकडाउन भइसकेपछि अधिकांश युवाहरू विदेश गएर स्वदेश फिर्ता हुने अवस्था है, यसले गर्दाखेरि खुर्सानीका युवाहरू चाहिँ आफ्नो आहाराको लागि, आफ्नो मनोरञ्जनका लागि पनि चोरी सिकारी गर्ने गरेको पाइयो माथिल्लो भेगमा। किनभने फुर्सद समय फुर्सद छ, जागिरजाला केही पनि छैन, अब के हिसाबले आफूले मनोरञ्जनका लागि, खानाको लागि, बेच्नको लागि, व्यावसायिक हिसाबले होइन कि आफ्नो आहाराको लागि सिकार खेल्ने गरेको अवस्था पाइयो। र हामी समय समयमा नेपाली सेनाको टोलीसँग आरक्ष कर्मचारी आरक्षको कार्यालय पनि त्यहाँ भएको हुनाले पोस्ट पनि भएको हुनाले निगरानीका लागि गस्ती लङ रेन्ज पटल सर्ट रेन्ज पटलहरू स्विप अपरेसनका कार्यक्रमहरू हामी सञ्चालन गर्छौँ र उनीहरूलाई प्रधान चेतनामूलक कार्यक्रम यदि भेटिएको खण्डमा हामी कारवाही गर्छौँ। संरक्षणका हिसाबले भन्दा अहिले स्थानीय स्तरमा भएको अवैध हतियारहरू सङ्कलन पनि भइरहेको छ। गतकाललाई हेर्दा उपल माथिल्लो क्षेत्रबाट 55 थाना हतियार चाहिँ सङ्कलन गरी बुझाएको अवस्था थियो। हामी चाहिँ अहिले पनि सबै स्थानीय तहहरूमा अवैध हतियार छन् भने यदि छ भने यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने र अवैध हतियार चाहिँ राखेकोलाई चाहिँ कसरी लिने कसरी बुझाउँदा कानुनी रूपमा सहज हुन्छ भन्ने हिसाब चाहिँ हामी सल्भको प्रक्रियामा अगाडि बढिरहेका छौँ। सम्भवतः म्याग्दी प्रशासन बागलुङको जिल्ला प्रशासन कार्यालय पूर्वी रुकुमको जिल्ला प्रशासन कार्यालयसँग हामी सम्बन्धित अवैध हतियारहरू चाहिँ सङ्कलनका लागि पनि लाग्छ।
ढोरपाटन शिकार आरक्षको आसपासमा मानव वन्यजन्तु बीचको द्वन्द चाहिँ कतिको रहेको छ?
अब यस्तो यो हिमाली राष्ट्रिय निकुञ्जको हिसाबले हामीसँग तराईमा हुने चितवन राष्ट्रिय निकुञ्ज बाँके बर्दिया राष्ट्रिय निकुञ्जमा जस्तो मानिस र जङ्गली जनावर बीचको द्वन्द्वात्मक अवस्था त्यति छैन। अहिले भन्दा 3-4 वर्षको अवधिमा जङ्गली जनावरले आक्रमण गरेर क्षतिपूर्तिको लागि दिएको हुने जम्मा 4 केस छ हाम्रो आरक्ष एरियाभित्रलाई हेर्दा। त्यति ठुलो समस्याको रूपमा जङ्गली जनावर घरपालुवा जनावर खाइदिएको अथवा जम मानिसले आक्रमण गरेको भने त्यस्तो खालको अवस्थामा त्यति ठुलो दण्डात्मक अवस्था छैन।
बाली नालीमा क्षति अथवा पशु घरपालुवा पशुहरूमा क्षति त गर्ला नि, जस्तो बँदेलहरू लगायतका जनावरहरूले त त्यो पनि होला कि त्यहाँ आसपासमा बस्ती नै कम भएको
हो? होइन, बस्तीलाई हेर्दा ढोरपाटन एरियामै झन्डै कम, हाम्रो एरियामा हेर्दा 7-8 हजार घरहरू छन् प्रभावित क्षेत्रलाई
हेर्दाखेरि,
त्यसमा झन्डै 15-20 हजारको जनसङ्ख्या कम, न्यूनतम 15-20 हजारको जनसङ्ख्या छ।
हजुर,
यसलाई हेर्दा जङ्गली जनावर अहिलेसम्म बँदेलले कृषकले लगाइदिएको सामान्य आलु बाली बाहेक अन्यलाई केही नोक्सान गरेको हुने हामीसँग रेकर्ड छैन। त्यसो हुँदाखेरि सरको रूपमा दण्डात्मक अवस्था देखियो।
त्यसरी हेर्दाखेरि हामीले चाहिँ ढोरपाटन शिकार आरक्षमा चाहिँ वन्य जन्तुहरूको लागि बास अथवा आहाराको व्यवस्था चाहिँ जङ्गली क्षेत्रमा नै छ भनेर बुझ्न सकिन्छ?
बुझ्न सकिन्छ एकदम। जङ्गली जनावरहरू बाहिर निस्किएर स्थानीयको चाहिँ बाली नाली सफा पारेको अवस्था, जस्तो चितुवाहरूले चाहिँ तपाईँ घरपालुवा जनावरलाई आक्रमण गरेको अवस्था भने त्यस्तो चाहिँ देख्न पाइन्छ, पाइएको छैन। सामान्य रूपमा हुने छिटपुटका घटना बाहेक त्यस्तो छैन।
त्यस आसपासका बस्तीका मान्छेहरूमा चाहिँ यहाँका वन्यजन्तु पशु पक्षीहरू जोगाउनु पर्छ भने चेतनाको अवस्था चाहिँ कतिको छ?
समुदायमा 2/3 मान्छे छन्, कोही चाहिँ एकदम बुझेर एकदम सकारात्मक छन् भने कोही चाहिँ बुझेर पनि बुझ पकाउने स्वभाव हुन्छ नि। हामीले निदाएको मान्छेलाई जिउजाउन जति सजिलो हुन्छ, बुझेको मान्छेलाई निदाएको भान पारेको छ भने त्यसलाई चाहिँ जिउजाउन त्यति नै गाह्रो हुन्छ। त्यस्तै समुदायमा पनि केही व्यक्तिहरू छन्। अहिले हालसालै हेर्दा समुदाय स्तरमा मध्यवर्ती क्षेत्र नहुँदाखेरि हामी चाहिँ एकदम मार्मा छौँ, हामीले पाउने राज्यबाट पाउने सेवा सुविधा पाइरहेका छैनौँ। जस्तो शिकार आरक्षले आमदानी गरेको वार्षिक राजस्वको 30-50% स्थानीय समुदायमा जाने सोझै जाने प्रावधान छ। सामान्य हिसाबले ढोरपाटन शिकार आरक्षले वार्षिक 4 करोड रुपियाँ राजस्व सङ्कलन गर्यो भने पनि 2 करोड स्थानीय समुदायमा जान्थ्यो नि त। ढोरपाटन शिकार आरक्ष विधिवत रूपमा 2044 सालदेखि स्थापना भएको, 2052 सालमा मध्यवर्ती क्षेत्रको व्यवस्था भइसकेपछि 60 नै सालबाट उनीहरूले मध्यवर्ती क्षेत्र घोषणा भएको भयो नि, अहिले 17 वर्ष मात्र 17 जना 34 करोड त सिधा हिसाबले समुदायमा के हुन सकेको छैन भने केही चाहिँ आफ्नो राजनीतिक स्वार्थ मेरो मुठीबाट समुदाय पत्किन्छन् कि भन्ने हिसाबले पनि यसको विरोध गरेको पाइन्छ। त्यति साह्रो हिसाबले चाहिँ यसको छैन। समुदाय स्तरमा शिकार कम्पनीहरूले जुन जुन ब्लकमा शिकार गर्न जान्छन् त्यो ब्लकको वन्यजन्तुको व्यवस्थापन र सुरक्षाका लागि भनेर केही निश्चित रकम दिने गरेका छन्। यसले गर्दा पनि केही पाइन्छ भन्ने आशाले समुदायहरूले चाहिँ त्यति साह्रो जङ्गली जनावरलाई विनाश गर्ने खालको।
ढोरपाटन शिकार आरक्ष क्षेत्रमा तपाईँ रहेर काम गर्दै गर्दाको अनुभव अनुसार पर्वतीय क्षेत्रमा संरक्षण काममा देखिएका मुख्य चुनौतीहरू चाहिँ के हुन्, तपाईँको त्यहाँको अनुभवले के भन्छ?
सबैभन्दा ठुलो चुनौती भनेको हिमाली राष्ट्रिय निकुञ्ज हो। हिमाली राष्ट्रिय निकुञ्ज हाम्रो आरक्ष क्षेत्र कोर एरियाभित्रै हामीसँग घना बस्ती छ। घना बस्ती भएको कारणले व्यवस्थापनमा चुनौती त हुने नै भयो। जस्तो तराईका सवालमा भन्दा कोर एरियामा चाहिँ कुनै पनि बस्ती छैन, त्यहाँ संरक्षणको लागि केही सहजता छ भने हामीलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐन 2036 अनुसार परिचालन हुँदा पनि तपाईँको खर्क व्यवस्थापनका कुराहरू, स्थानीय समुदायलाई चाहिँ उपलब्ध गराउने काठ दाउराका कुराहरू पनि एकदम चुनौतीको छ कुराहरू छ भने संरक्षणमा केही केही चुनौतीहरू त देखिएको छ। घना बस्तीको कारणले गर्दा हामी चाहिँ तारबार गर्न सकिरहेको अवस्था हुँदैन, जङ्गली जनावरको लागि त्यो आफ्नो क्षेत्रको सुरक्षाका लागि यी चाहिँ मेन जटिल अवस्थामा नै रहेछ।
पर्वतीय क्षेत्रका वन्यजन्तु पशु पक्षीहरूलाई असर नै पार्ने गरी वातावरणमा कुनै परिवर्तन भएको अनुभूति गर्न गरिएको छ कि छैन? जस्तो हिउँ कम पर्ने, बढी पर्ने, पानीको अवस्था,
त्यस्तो समुदायबाट जङ्गली जनावरलाई त्यसको वासस्थानमै तिनीहरूको ह्याबिटेटमै असर गर्ने गरी त्यस खालको ठुलै चाहिँ असर पुर्याएको त छैन। पर्वतीय क्षेत्रमा जङ्गली जनावर बस्तीभन्दा माथि नै हुने, तल तल चाहिँ नहुने हिसाबले पनि त्यति साह्रो असर पुगेको अवस्था त छैन।
कतिपय ठाउँमा चाहिँ पानीका मूलहरू सुक्ने अथवा हिउँ कमी पर्ने, बढी पर्ने, यस्तो कारणले समस्या भयो भन्ने चर्चा हुन्थ्यो, त्यस्तो खालको केही अनुभूति भएको छैन?
त्यस्तो खालको छैन। विशेष गरी ढोरपाटन सिकार आरक्षहरू समुदायबीचमा यातायातको विकास, पूर्वाधारको विकास गर्नको लागि चुनौती देखिएको छ, किनभने हामी एउटा संरक्षणमा लागेको र नेपाल सरकारको एउटा आधिकारिक कार्यालयबाट नेपाल सरकारको नीति नियम मात्रै गरेर काम गर्नुपर्छ। नेपाल सरकारको वन क्षेत्रमा पूर्वाधार निर्माणले गर्दाखेरि इआई र आइए गर्नुपर्ने, वातावरणीय पूर्वाधार मूल्याङ्कन नगरी बाटो घाटो निर्माणका लागि विकास निर्माण काम गर्न नदिने नेपाल सरकारकै ऐनमा भएको प्रावधान अनुसार त समुदायले जबरजस्ती बजेटिङ गरेर खन्दा त्यहाँनिर भने थोरै चाहिँ दुविधात्मक वन्दात्मक अवस्था सिर्जना हुन्छ। र अहिले पछिल्लो समय हामी चाहिँ समुदाय बिच छलफल भेलामा सेमिनार गोष्ठीहरूमा चाहिँ छलफल गर्ने क्रममा लगभग बिस्तारै बिस्तारै यो अवस्था पनि कम हुँदै जाने कि भन्ने खालको चाहिँ आवाज।
अहिले तपाईँले भन्नु जस्तो कोर एरियामा नै बसोबास छ भनेपछि त्यसभित्र त सडक लैजान खोज्लान्, यो त लामो समयसम्म द्वन्द चलिरहला नि, यसको विषयमा त केही समाधानको उपाय?
यसले गर्दा जस्तो अहिले सडक सञ्जाल ढोर फुटोबल सन्धिखर्क ढोरपाटन सडक खण्ड छ, त्यो सडक खण्ड ढोरपाटन जुन झ्यालीसम्म पुगेको छ त्यो बाटो हामी चाहिँ पूर्वी रुकुमको टक्सेरा जोड्ने र यता म्याग्दीलाई जोड्ने बाटो ढोरपाटनदेखि यता जाने बाटो, यो दुईवटा बाटो मेन चुनौतीको विषयमा रहेको छ। किनभने त्यो बिचमा आरएसपी एरिया, कोर एरिया, त्यो कोर एरियामा बाटो बाटो खानु नपाउने अवस्था र आई र इआईको प्रक्रिया अगाडि नभएको अवस्थामा एकदम जटिल अवस्था थियो। अहिले बिस्तारै समुदाय र स्थानीय तहहरूसँग हामी भेला छलफल सञ्चालन गर्दै गर्दा गर्दा अब तपाईँहरू बजेटिङ गर्दै हुनुहुन्छ भने बजेटिङ गर्ने निकायलाई आई र इआईको प्रक्रियामा लैजानुहोस्, आई र इआई गरेर आएको प्राप्त निर्देशन अथवा प्राप्त इआईबाट प्राप्त सूचना त्यसले फाइदा खन्न फाइदा ठिक छ या बेठिक छ के निको निकाल्छ त्यसका आधारमा हामी चाहिँ अगाडि बढ्न तयार छौँ, आई र इआई गर्नु गरिनुपर्छ भन्ने हिसाबले देखिसकेपछि उहाँहरू अहिले एकदम सकारात्मक अवस्थामा हुनुहुन्छ। बरु एक वर्ष छ महिना ढिलो दिनुहोस्, हामी आइएको प्रक्रियामा गएर राय सल्लाह सुझावका आधारमा मात्रै अगाडि बढ्ने खालको चाहिँ।
कुराकानीको अन्तिममा पर्वतीय वन्यजन्तुको संरक्षण र त्यहाँको पारिस्थितिकीय प्रणाली जोगाउन आम नागरिकको भूमिका के हुन्छ, तपाईँको सुझाव के छ त्यहाँको तपाईँको काम गराएको अनुभवले?
विशेष त प्राकृतिक स्रोत र सम्पदा भनेको स्थानीय समुदायकै निजी सम्पत्ति हुन्, ती सम्पत्ति जबसम्म रहन्छन् तबसम्म चाहिँ स्थानीय बासिन्दालाई हरेक हिसाबले चाहिँ सपोर्ट हुन्छ। जस्तो ढोरपाटन सिकार आरक्षलाई हेर्दा तपाईँको हाई अल्टिट्युडमा पाइने वनस्पति तथा जङ्गली जनावरको अध्ययन अवलोकन इन्भाइरोमेन्ट साइन्स र फरेस्ट्री साइन्सका विद्यार्थीहरूको अवलोकनको क्षेत्र भयो पर्यटक सिकार आरक्ष। यसले गर्दा के हुन्छ भने पर्यटकीय विकास सँगसँगै इकोनोमिक हिसाबले जनताको जीवन स्तरमा सुधार आइरहेको छ, धेरै टेवा पुगिरहेको छ उनीहरूको जीवन स्तरमा पनि। जस्तो पहिलाभन्दा त्यहाँ उत्पादन हुने ढोरपाटनको आलु भनेको नेपालमा चाहिँ प्रख्यात आलु, त्यसको बजार मूल्य भनेको तपाईँको केजीको 5-7 रुपियाँ पर्ने अवस्था थिएन भने अहिले केजीको 70-80 रुपियाँमा केही स्थानीय स्तरबाट जाने अवस्था भयो। भनेपछि यसले के हो भने बिस्तारै मुभमेन्ट अवस्था आर्थिकसँग जोड दिए, यिनीहरूलाई व्यवसायिक गराउन, व्यवसायीकरण गराउन चाहिँ मद्दत गर्यो एक हिसाबले। अर्को पर्यट हाम्रै लागि यो जङ्गल जनावर जोगाइयो भने शिकारमा आउँछ विदेशी पाहुनाहरू, हाम्रो चाहिँ यहाँ उत्पादन भएका चिजबिजहरू बस्छ, हाम्रो कला संस्कृति चाहिँ बेच्न पाउँछ भन्ने हिसाबले पनि उनीहरूले अब कसरी हुन्छ ढोरपाटन क्षेत्रलाई चाहिँ पर्यटकीय विकासको लागि अगाडि बढाउनुपर्छ, यहाँको पर्यापर्यटन जोगाउनुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, यसलाई चाहिँ अब मध्यवर्ती क्षेत्र रहेर यसको व्यवस्थापनमा स्थानीय समुदाय पनि सक्रिय हुनुपर्छ भन्ने खालको स्थानीय स्तरका समुदायबाट पुरा आवाजहरू उठिरहेको
छ। एकदम महत्त्वपूर्ण जानकारीको लागि उज्यालोको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि। र मैले यो उज्यालो 90 नेटवर्क सुनेर बस्नुहुने नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूलाई एकपटक ढोर स्वर्गद्वारी घुम्न आउनुहोस्, ढोरपाटन क्षेत्र घुम्न आउनुहोस्। ढोरपाटन क्षेत्र नेपालको एउटा स्वर्ग हो, यो क्षेत्रमा एकचोटि आएर आफ्नो चाहिँ अनुभव लिनलाई चाहिँ नसोध्नुहोस्, ढोरपाटन एउटा स्वर्ग हो, नेपालको एउटा छुट्टै संसार हो। तपाईँले यसमा चाहिँ पहाडदेखि हिमालदेखि चाहिँ पहाडसम्म त्यहाँ भूभागहरू र जङ्गली जनावरहरू पनि हेर्न पाउनुहुन्छ, देख्न पाउनुहुन्छ। हिमालयनदेखि लिएर सबै किसिमका भूगोलहरू पनि देख्न पाउने होला। त्यो क्षेत्रमा एकचोटि भ्रमण गरिदिनुहोस्, घुम्न आइदिनुहोस् भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो ढोरपाटन शिकार आरक्षीका प्राविधिक खरिदार सागर सुवेदी। उहाँसँग हामीले पर्वतीय क्षेत्रका वन्यजन्तु तथा पंक्षीहरूको संरक्षणका लागि ढोरपाटन शिकार आरक्षीमा भइरहेका प्रयास र ढोरपाटनमा हुने शिकारको बारेमा कुराकानी गर्यौं। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।